अब हामी रोमी 8 अध्यायको 19 पदबाट सुरु गरेर 30 पदसम्मको अध्ययन गर्नेछौँ। पहिला हामी यो खण्ड 67 पढौँ। सन्दर्भको लागि 18 पद पनि, किनकि म ठान्दछु यस वर्तमान समयका दुःख कष्टहरू त्यस महिमासँग तुलना गरिने योग्यका छैनन् जो हामीमाथि प्रकट हुनेछ। किनकि सृष्टिको तीव्र आशाले पनि परमेश्वरका पुत्रहरूको प्रकट हुवाईलाई पर्खिरहेको छ। किनकि सृष्टि व्यर्थताको अधीनतामा राखिएको छ, आफ्नो इच्छाले होइन तर उहाँको इच्छाले, जसले यसलाई अधीनतामा राख्नु भएको छ यस आशामा, किनभने सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाएर परमेश्वरका सन्तानको महिमापूर्ण स्वतन्त्रताभित्र प्रवेश गर्नेछ। किनकि हामी जान्दछौ अहिलेसम्म पनि सारा सृष्टि एकसाथ अय्य आत्था गरिरहेको र प्रसूति वेदनामा तड्पिरहेको छ। अनि तिनीहरू मात्र होइनन् तर हामीहरू पनि, जससँग आत्माको पहिलो फल छ, हामी आफै पनि धर्मपुत्र ग्रहणको अर्थात हाम्रो शरीरको छुटकाराको बाटो हेर्दै आफूभित्र भित्रै अय्या आत्था गर्दछौ। किनकि आशाद्वारा हामीले मुक्ति पाएका छौं, तर जुन आशा देखिन्छ त्यो आशा नै होइन। किनकि जुन कुरा मान्छेले देख्छ त्यसका लागि उसले अझै किन आशा गर्दछ, तर जुन कुरा हामी देख्दैनौ त्यसको आशा गर्दछौ भने हामी धीरजसँग त्यसको बाटो हेर्दछौ। अनि यही प्रकारले आत्माले पनि हाम्रा कमजोरीहरूमा सहायता गर्नुहुन्छ, किनकि हामीले के प्रार्थना कसरी गर्नुपर्ने हो सो हामी जान्दैनौ, तर आत्मा आफैले बयान गर्न नसकिने व्यथा पोख्दै हाम्रा निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। अनि हृदयहरूलाई तलाश गर्नुहुनेले आत्माको मन के छ जान्नुहुन्छ, किनभने परमेश्वरको इच्छा मुताबिक उहाँले पवित्र जनहरूका निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। अनि हामी जान्दछौ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाई नै उत्पन्न गर्दछन् उनीहरूका निम्ति जो उहाँकै मनसाय अनुसार बोलाइएका छन्, किनभने जसलाई उहाँले पहिले नै जान्नुभएको थियो उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढालिउन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो। यसैले कि उहाँ चाहिँ अनेकौं भाइहरूका बीचमा जेठा हुन् अनि जसलाई उहाँले पहिले ठहराउनु भयो उनीहरूलाई उहाँले बोलाउनु पनि भयो, अनि जसलाई उहाँले बोलाउनु भयो उनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो, अनि जसलाई उहाँले धर्मी ठहराउनु भयो उनीहरूलाई उहाँले महिमा पनि दिनुभयो। हामीले यहाँ हेर्न लागेको यस सुरुको रोमी 8 19 र त्यसपछिका पदहरूले चाहिँ परमेश्वरको सृष्टिको कुरा गर्दैछन्। सृष्टि भन्नाले प्रकृति जगतलाई जनाइदछ यहाँ, अर्थात पशु वनस्पति इत्यादि निर्जीव कुराहरू समेत चट्टान पहाड आदि प्रकृतिलाई यहाँ रोचक ढंगले व्यक्तिकरण गरिएको छ। प्रकृति अथवा सृष्टिले एउटा कुराको प्रत्यक्ष एकदम तीव्र हिसाबले गरिरहेको छ, अर्थात त्यसको एउटा कुराको बाटो हेरिरहेको छ भनिएको छ। पशु र चराचुरुङ्गीहरू, पहाड खोला नालाहरू सबैले भन्दछ यो घटना कहिले होला, अब हामीलाई पर्खन गाह्रो भइसक्यो। मानौ परमेश्वरको सृष्टि एउटा भयंकर श्राप र पापको बन्धन मुनि छ। हामी एक पापले श्रापित भद्रगोल संसारमा बाँचिरहेका छौं भन्ने कुराको प्रमाण हेर्नलाई जता हेरे पनि देख्छौ। पशुले पशुलाई मार्छ, जनावरले जनावरलाई खान्छ, डरलाग्दा हुरी र आँधीहरू चल्छन्, बाढी तुफानहरू डुबानहरू परेर कैयौं मर्छन् इत्यादि। सधैँ यस्तै हुने त गर्दैनथ्यो पहिला, किनभने उत्पत्तिको 1 र 2 अध्यायमा पढ्दाखेरि हामीले देख्छौ कि सृष्टि ज्यादै असल थियो, असाध्यै राम्रो थियो, त्यहाँ सबै कुरा शान्तिपूर्ण तालमेलमा रहेको थियो। अनि साथै बाइबलको भविष्यवाणीहरूको खण्डबाट भविष्यलाई हेर्छौँ भने त्यहाँ पनि फेरि यो तालमेल पुनर्स्थापित हुनेवाला छ, जस्तो कि हामी 11 यशयाको 11 अध्यायको 6-9 पदहरू पढौं। यशया 11:6 अनि ब्वाँसो भेडाको पाठासँग बस्नेछ, अनि चितुवा बाख्राको पाठासँग लेख्नेछ, अनि बाछा जवान सिंह र पालेको पशु एकसाथ बस्नेछन्, अनि एउटा सानो केटाले तिनीहरूलाई डोर्याउनेछ, अनि गाई र भालु सँगै चर्नेछन्, तिनीहरूका बच्चाहरू एकसाथ लेख्नेछन्, अनि सिंहले गोरुले झैं पराल खानेछ, दुध चुस्ने बच्चा साँभे साँपको दुलाको छेउमा खेल्नेछ, अनि दुध चुडाइएको बालकले बिखालु साँपको बिलमा हात हाल्नेछ। अनि नौपद, मेरो सम्पूर्ण पवित्र पर्वतमा तिनीहरूले न हानि गर्नेछन् न नाश गर्नेछन्, किनकि जसरी पानीले समुद्रलाई ढाकेको हुन्छ त्यसरी नै पृथ्वी परमप्रभुको ज्ञानले भरपूर हुनेछ। यो त भविष्यमा हुने कुरा हो, अहिले त्यस्तो छैन। अहिले त सृष्टि चाहिँ श्रापमा तडपिरहेको देख्छौं, अनि यो सृष्टि चाहिँ यो श्रापबाट मुक्त हुनलाई बाटो हेरिरहेको छ, अनि यो मुक्त हुने दिन चाहिँ त्यो दिन हो जब परमेश्वरका पुत्रहरूको प्रकट हुवाईको दिन भनेको छ, जुन कुरा चाहिँ प्रभु येशू ख्रीष्टको दोस्रो आगमनमा हुनेछ। दोस्रो थेसलोनिकी 1:7 पढौं। दोस्रो थेसलोनिकी 1:7, र तिमी दुःख भोग्नेहरूलाई चाहिँ हाम्रो साथमा विश्राम दिनु परमेश्वरका निम्ति धर्मसंगत कुरा हो। त्यस समयमा जब प्रभु येशू स्वर्गबाट आफ्ना सामर्थ्य दूतहरूका साथमा दन्किरहेको आगमा प्रकट हुने नै छ, उहाँको दोस्रो आगमन आज हामीलाई विश्राम दिनुहुनेछ। त्यति बेला परमेश्वरका पुत्रहरू उहाँसँगै प्रकट हुनेछन् भन्ने कुरा चाहिँ प्रकाश 19:14 उल्लेख छ। प्रकाश 19:14, अनि सेता र शुद्ध मिहीन मलमलका वस्त्र पहिरेका स्वर्गमा भएका सेनाहरू सेता घोडाहरूमा उहाँका पछि पछि लागे। ख्रीष्टको दोस्रो आगमना विश्वासीहरू उहाँसँगै हामी आउनेछौँ भन्ने कुरा उल्लेख छ। यसलाई चाहिँ यही प्रकाश 19:7-8 तुलना गरौं। त्यहाँ लेखिएको छ, हामी खुसी हौं र खुबै आनन्द मनाऊ अनि उहाँलाई महिमा दिउँ, किनकि थुमाको विवाह आइपुग्यो र उहाँकी पत्नीले आफैलाई तयार पारेकी छन्, अनि उनलाई शुद्ध र चम्किलो मिहीन मलमल पहिरिने अधिकार दियो, किनकि मिहीन मलमल चाहिँ पवित्र जनहरूका धार्मिकताका कामहरू हुन्। त्यसैले यही शुद्ध मिहीन मलमल वस्त्र पहिरेकाहरू चाहिँ ख्रीष्टसँगै प्रकट हुने चाहिँ परमेश्वरका जनहरू पुत्रहरू हुन्, अनि यही प्रकट हुवाईलाई सारा सृष्टिले तीव्र आशाले पर्खिरहेको छ भनेर रोमी 8:19 हामीले पढ्यौं। अब 20 चाहिँ यहाँ के बताउँछ भने, जुन श्राप मुनि चाहिँ यो सारा सृष्टि अहिले तडपिरहेको छ, यो चाहिँ सारा सृष्टिको आफ्नै इच्छाले होइन, किनकि सृष्टि व्यर्थताको अधीनतामा राखिएको छ आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले जसले यसलाई अधीनतामा राख्नु भएको छ यस आशामा। रोज सारा सृष्टिले यो श्राप मुनि बस्न रोजेको होइन, रोज्ने काम त आदमले गरेको, जसले चाहिँ परमेश्वरले नखाऊ भनेको रुखको फल खाए र श्राप ल्याए, र परमेश्वरले हो त्यो श्राप उच्चारण गर्नुभएको र पृथ्वीलाई यसको अधीनतामा राख्नुभएको। त्यसैले श्राप ल्याउने चाहिँ फेरि आदम होइन, उसले त रोजेको हो पाप गर्नलाई, तर श्राप चाहिँ उसको पापले गर्दा चाहिँ परमेश्वरले सृष्टिमाथि ल्याउनु भएको हो। सारा प्रकृति यो व्यर्थताको स्थितिमा ल्याइएको छ, तैपनि 20 लास्टमा भन्छ यस आशामा, अर्थात त्यहाँ आशा छ, भविष्यले एउटा आशाको प्रतिज्ञा ल्याउँछ, यो श्राप सधैँभरि रहने छैन। अनि त्यसैले रोमी 8:21 चाहिँ यो आशाको प्रतिज्ञा यहाँ उल्लेख छ, किनभने सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाएर परमेश्वरको सन्तानको महिमापूर्ण स्वतन्त्रताभित्र प्रवेश गर्नेछ। हो, प्रकृतिले छुटकारा पाउनेछ, र त्यो स्वतन्त्र पारिने छ भनेको छ। बन्धन भनेको दासत्व। आज प्रकृति चाहिँ भ्रष्टताको स्थितिमा छ। यसलाई चाहिँ विज्ञानको अवलोकनले चाहिँ बयान गर्दाखेरि चाहिँ थर्मोडाइनामिक्सको दोस्रो नियम भनेर उल्लेख गर्ने गरिन्छ, जसमा चाहिँ सबै थोक अब बिग्रिँदैछ, सबै थोक चाहिँ व्यवस्थित भएर अव्यवस्थिततिर जाँदैछ भन्ने कुरा। तर किन यो हुँदैछ? अवलोकनले त हुँदैछ भन्छ। एउटा स्याउलाई तपाईँले ठाउँमा राख्नुभयो, एक हप्तापछि त्यसलाई हेर्न जानुहोस्, त्यो स्याउ चाहिँ सडेर कुहिएको हुन्छ। फ्रिजले पनि त्यसलाई बचाइराख्न सक्दैन, कालान्तरमा त्यो खत्तम हुन्छ। किन हुन्छ? बाइबलले मात्र यसको कारण बताउँछ। यो रोचक कुरा छ कि मान्छेमा भएको अवस्था चाहिँ सारा सृष्टिमा चाहिँ प्रतिबिम्बित भएको देख्छौ। जब मान्छे पतन भयो, सृष्टि पनि श्राप मुनि आयो। अनि एक दिन भविष्यमा जब परमेश्वरको पुत्रहरूको महिमाकरण हुन्छ, तब सृष्टिले पनि स्वतन्त्र भएर विश्रामको सास फेर्न पाउनेछ। रोमी 8:22 चाहिँ फेरि यो सारा सृष्टि चाहिँ वेदनामा छ भनेको छ, किनकि हामी जान्दछौ अहिलेसम्म पनि सारा सृष्टि एकसाथ अय्या आत्था गरिरहेको र प्रसूति वेदनामा तडपिरहेको छ। प्रकृतिलाई फेरि व्यक्तिकरण गरिकन एउटा बच्चा जन्माउनु लायकको एउटा स्त्रीसँग तुलना गरिएको छ जसलाई पीड़ा भइरहेको छ। तर स्त्री जो बच्चा जन्माउन लागिरहेको छ उसलाई पीड़ा भए पनि उसलाई आशा छ, एउटा बच्चाको जन्म हुनेछ र त्यो नयाँ एउटा जीवनको अस्तित्वमा को आशामा ऊ रमाहाट गर्दैछ र रमाहाट पनि आउनेछ। त्यसै गरी प्रकृति जगतलाई पनि छुटकाराको प्रतिज्ञा छ र एउटा नयाँ अस्तित्व हुनेछ ख्रिस्ट येशूको दोस्रो आगमन आएपछि हजार वर्षको राज्यमा त्यो पूरा हुनेछ र अझ अन्तमा चाहिँ नयाँ आकाश र नयाँ पृथ्वी स्थापना भएर चाहिँ यो नयाँ अस्तित्व आउनेछ। त्यसैले सारा सृष्टिलाई अहिले पीड़ा भए पनि एउटा आशा छ। अनि 8:23 यो बताउँछ कि सारा प्रकृति जगत मात्र होइन, हामी प्रभु येशूलाई विश्वास गरेर मुक्ति पाएर यहाँ रहिरहेकाहरूलाई पनि यो पीड़ा छ। 8:23 अनि तिनीहरू मात्र होइन तर हामीहरू पनि जससँग आत्माको पहिलो फल छ, हामी आफै पनि धर्मपुत्र ग्रहणको अर्थात हाम्रो शरीरको छुटकाराको बाटो हेर्दै आफू भित्रभित्रै अय्या आत्था गर्दछौ। यो अय्या आत्था गर्ने त सृष्टि मात्र होइन, विश्वासीहरू पनि सुस्केर हाल्दैछन्। हामी पनि एउटा भविष्यको बाटो हेर्दैछौ, एउटा घटना भविष्यमा हुनेछ भनेर। अनि यस घटनालाई चाहिँ एउटा विशेष नाम दिएको छ, यो पदमा चाहिँ धर्म पुत्र ग्रहणको दिन भनिएको छ। यो चाहिँ भविष्यको धर्म पुत्र ग्रहण हो। जब हामी परमेश्वरका सन्तान अथवा पुत्रहरू बनाएको छौँ भन्ने कुरालाई हामी सोच्दछौँ, हामीले चाहिँ त्यहाँ दुईटा पक्षलाई विचार गर्नुपर्ने हुन्छ। यो याद गर्नुहोस् कि पहिला चाहिँ यो धर्मपुत्र ग्रहणलाई चाहिँ हाम्रो शरीरको छुटकारा भनेर पनि व्याख्या गरिएको छ यो 23 अनि त्यसैले हाम्रो छुटकाराको पनि दुईटा पक्ष छ। वर्तमानमा पनि हामीले छुटकारा पाएका छौँ भनेको छ बाइबलले, भविष्यमा पाउनेवाला छुटकारा पनि छ। त्यस्तै धर्मपुत्र ग्रहणको सवालमा पनि हामी धर्मपुत्र तुल्याइसकेको छौँ भनेर पनि भनेको छ एकातिर, र अर्को चाहिँ भविष्यमा हुने हाम्रो धर्मपुत्र ग्रहणको पनि उल्लेख छ। जस्तो कि अहिले नै हामीले छुटकारा पाइसक्यौँ भन्ने कुरा चाहिँ बाइबलका विभिन्न पदहरूले बताउँछन्। जस्तो कि FCA:7 म केही पदहरू पढिदिनेछु, टिप्न सक्नुहुन्छ अनि पछि तपाईँले चाहिँ बाइबलमा हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म पढिदिनेछु FCA:7। उहाँमा हामीले उहाँको अनुग्रहको धन अनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात पापहरूको क्षमा पाएका छौँ पाइसक्यौं। Colossians 1:14 पनि झन्डै झन्डै उही शब्दहरूमा यही सत्यता उल्लेख छ। 1 Corinthians 1:30 चाहिँ लेखिएको छ, तर उहाँद्वारा नै तिमीहरू ख्रीष्ट येशूमा छौ, जो परमेश्वर पट्टीबाट हाम्रा निम्ति बुद्धि, धार्मिकता, पवित्रता र छुटकारा थरिनु भएको छ। यो भइसक्यो। पहिलो पत्रुस 1:18-19, किनकि तिमीहरू जान्दछौ तिमीहरूका पिता पुर्खाहरूदेखि चलिआएको तिमीहरूको व्यर्थको चालचलनबाट तिमीहरूले चाँदी र सुन जस्ता नाश हुने चीजहरूद्वारा छुटकारा पाएको होइनौ, तर निर्दोष र निष्कलङ्क थुमाको रगत अर्थात ख्रिस्टको बहुमूल्य रगतद्वारा छुटकारा पाएको छ। यही वर्तमान समयमा हामीले पाइसकेको छुटकाराको बयान बाइबलमा यसरी गरेको पाउँछौ। तर भविष्यमा हुने हाम्रो छुटकाराको पक्ष पनि छ, जस्तो कि एफेसी 1:14 उल्लेख छ, त्यहाँ हामी पल्टाउनेछौ। एफेसी 1:14 लेखिएको छ, 13 पद पनि, उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो, उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियो, जो चाहे भनेको पवित्र आत्मा चाहे किनिएको सम्पत्तिको छुटकाराको समयसम्म भविष्य हाम्रो पैतृक सम्पत्तिको बहिना हुनुहुन्छ उहाँकै महिमाको प्रशंसाको निम्ति। अनि एफसी 4:30 पनि यो भविष्यको छुटकारा यसरी उल्लेख छ, अनि परमेश्वरको पवित्र आत्मालाई शोकित नपार जसद्वारा तिमीहरू छुटकाराको दिनका निम्ति छाप मारिएका छौ। त्यस्तै गरी धर्मपुत्र ग्रहणको पनि एउटा पक्ष छ जुन वर्तमानमै पूरा भइसक्यो, त्यो चाहिँ हामीले रोमी 8:15 अघिल्लो क्लासमा अध्ययन गर्यौं। किनकि फेरि डराउनको निम्ति तिमीहरूले बन्धनका आत्मा पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र तुल्याउनु हुने आत्मा पाएका छौ, जसद्वारा हामी हे पिता पनि पुकार्दछौ। तर धर्मपुत्र ग्रहणको भविष्य पक्ष छ जुन चाहिँ यहाँ रोमी 8:23 हामी हेर्दैछौ, जसको बाटो हामी हेर्दैछौ भनेको उल्लेख छ। अनि यो 23 पदमा यसरी भनेको छ कि हामीसँग आत्माको पहिलो फल छ। यो पहिलो फल चाहिँ हाम्रो मुक्ति पूरा हुनेछ भन्ने कुराको बहिना अथवा ग्यारेन्टी हो भनेर यहाँ चाहिँ यसरी व्यक्त गरिएको छ। पहिलो फल चाहिँ अरू कोही होइन तर पवित्र आत्मालाई नै जनाइरहेको छ, आत्माको पहिलो फल। विश्वासीको जीवनमा परमेश्वरको पवित्र आत्मा बास गर्नुहुन्छ भन्ने कुरालाई चाहिँ यहाँ उल्लेख भइरहेको छ। अब कुरा आउँछ पहिलो फलको माने के हो। उदाहरणको लागि तपाईँको करेसा बारी छ र तपाईँले विभिन्न तरकारीहरू सागसब्जी लगाउनु भएको छ अनि एक दिन तपाईँ जानुहुन्छ त्यहाँ केही प्रगति भएको देख्नुहुन्छ, तिनीहरू बढ्दै जान्छन्। तपाईँले चाहिँ एउटा बोटमा चाहिँ एक दुईवटा गोलभेडा पाकेको देखेर तपाईँले त्यो गोलभेडा टिपेर ल्याउनुहुन्छ, त्यो तपाईँको करेसा बारीको पहिलो फल हो। अनि त्यो एक दुईवटा गोलभेडाले त्यो पहिलो फलले चाहिँ के जनाइरहेछ भने अब अझ थुप्रै अरू गोलभेडाहरू पनि आउनेछन्, अझ अरू थुप्रै तरकारी सागसब्जी पनि भविष्यमा आउनेछन् भन्ने कुराको ग्यारेन्टी हो। त्यसरी ख्रिस्टमाथि विश्वास गर्ने बित्तिकै एक व्यक्तिले पवित्र आत्मा पाउँदछ र स्वयं उहाँ आफै यस कुराको बहिना हुनुहुन्छ कि पछि त्यहाँ अझ धेरै धेरै आशिषहरू आउनेवाला छन्। हामीले एक दिन एउटा नयाँ शरीर पाउनेछौँ, शरीरको छुटकारा र अनन्तको हकको सम्पत्ति पाउनेछौँ, हामीलाई स्वर्गमा घर दिइनेछ, भविष्यमा हाम्रो महिमाकरण हुनेछ इत्यादि। रोमी 8:24-25 अब हामी पढ्छौ, किनकि आशाद्वारा हामीले मुक्ति पाएका छौं र जुन आशा देखिन्छ त्यो आशा नै होइन, किनकि जुन कुरा मान्छेले देख्छ त्यसका लागि उसले अझै किन आशा गर्दछ, तर जुन कुरा हामी देख्दैनौ त्यसको आशा गर्दछौ भने हामी धीरजसँग त्यसको बाटो हेर्दछौ। हामी आशामा बच्चाइयौं भनेको छ, यसलाई अझ अक्षरश अनुवाद यसरी गर्न सकिन्छ, किनकि आशामा हामीले मुक्ति पायौं अर्थात किनकि आशामा हामी बच्चाइयौं अर्थात यो मुक्ति भन्ने कुरा को अन्तिम र पूरा कम्प्लिट अर्थमा चाहिँ हामी बचाइन बाँकी नै छ आशा। हामी अझै पनि छुटकारा नपाएका शरीरहरूमा हिँडिरहेका छौँ। अहिले अझै पनि पाप र परीक्षासित हामी संघर्ष गर्नु परेको छ, अझ पनि हामीलाई अघि आत्था छ र त्यो भविष्यको दिनको बाटो अझ पनि हेरिरहेका छौँ, जुन दिन हामी पापकै उपस्थितिबाट हामी छुटाइनेवाला छौँ। त्यसले बचाइएको एउटा व्यक्तिलाई उसको मुक्ति एक दिन पूरा हुने नै छ भन्ने कुराको निर्धक्क आशा हुन्छ, किनभने फिलिपी 1:6 अनुसार त्यहाँ चाहिँ हामी एकचोटि पढौँ। पावलले लेख्छन् यसरी, र यस कुरामा म निश्चित छु जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभएको छ उहाँले येशु ख्रिष्टको दिनसम्म त्यो पूरा गर्नुहुनेछ। उदाहरणको लागि फेरि किसानले जब पहिलो फल टिप्छ यसको मतलब उसले सबै उब्जनीको कटनी गरिसक्यो भन्ने होइन, त्यो त सुरु मात्र हो। र उसको यो आशा हुन्छ कि एक दिन उसले पुरै बालीलाई भित्र्याउनेछ, तर त्यसको निम्ति ऊ पर्खनु पर्ने हुन्छ। आशा भन्ने शब्द त्यसैले नयाँ नियममा कुनै अनिश्चित कुरालाई जनाउन प्रयोग भइरहेको छैन, यसले चाहिँ निश्चित कुराकै कुरा गर्दैछ। तर यसलाई आशा किन भनेको छ भने त्यो चाहिँ भविष्यमा चाहिँ उसको हात परिसकेको छैन, ऊ पर्खिनुपर्छ। त्यसले यसलाई यसरी अनुवाद गर्न सकिन्छ, आशा भन्ने शब्दलाई निश्चित प्रतीक्षा भन्न सकिन्छ, यो एकदम पक्का छ। जस्तो कि उदाहरणको लागि प्रभु येशु ख्रिष्टको मण्डलीलाई लिन आउनुहुने आगमनको बारेमा सोचौं, त्यसलाई तितस 2:13 चाहिँ धन्यको आशा भनेको छ, एकचोटि त्यहाँ पढौं। तेह्र पद, र त्यस धन्य आशाको र हाम्रा महान परमेश्वर र मुक्तिदाता येशु ख्रिष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ। प्रभु येशुको महिमापूर्ण आगमनलाई चाहिँ धन्य आशा भनेको छ, अर्थात् खुसीको प्रतीक्षा, धन्य आशा। प्रभु येशु आउनुहुन्छ भन्ने चाहिँ हाम्रो चाहिँ एकदम खुसी साथ प्रतीक्षा गरिने कुरा हो। अब उहाँ आउनुहुन्छ भन्ने कुरा पक्का छ, किनभने उहाँ आफैले यो प्रतिज्ञा दिनुभएको हो। योहन्ना 14:1 हेरौँ, प्रभु येशुले भन्नुभयो 14:2-3, मेरा पिताको घरमा धेरै वासस्थानहरू छन्, त्यस्तो नहुँदा हुँदा म तिमीहरूलाई भन्ने थिएँ, म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु, अनि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु अनि म जहाँ छु त्यहाँ तिमीहरू पनि हो भनेर म तिमीहरूलाई आफू कहाँ लिनेछु। प्रभु येशूको प्रतिज्ञा हामीसँग भएकोले हामी पक्का हुन सक्छौँ उहाँ आउनुहुन्छ, खालि अनिश्चित कुरा के छ भने कहिले भन्ने कुरा हो। तर यो पक्का भएको हुनाले चाहिँ हामी चाहिँ अब धैर्यतापूर्वक पर्खन सक्छौँ, पक्कै हुन्छ, त्यसैले हामी धैर्य गर्न सक्छौँ। जसरी एउटा सुत्केरी हुन लागेको आमालाई चाहिँ वर्तमानमा पीड़ा भए पनि एउटा बच्चाको जन्म हुनेछ भन्ने आशामा उसले उसको पीड़ालाई सहन सक्छ, त्यस्तै गरी विश्वासी पनि यो वर्तमान समयका कठिन परीक्षामा पनि धैर्यतापूर्वक ऊ चाहिँ खड़ा हुन सक्छ, यो जानेर कि भविष्य चाहिँ परमेश्वरको प्रतिज्ञाहरू जति उज्याला छन् त्यति नै हाम्रो भविष्य पनि उज्याला छन्। त्यसैले एकचोटि पहिलो थेसलोनिकी 1:3 भनेको कुरालाई पनि एकचोटि विचार गरौं। त्यहाँ पावलले धन्यवाद चढाउँदैछन् थेसलोनिकीको विश्वासीहरूको विभिन्न कुराहरूको लागि, एउटा कुरा चाहिँ यहाँ पढ्छौं, हाम्रो परमेश्वर पिताको सामान्य तिमीहरूका विश्वासको काम, प्रेमको परिश्रम र हाम्रो प्रभु येशु ख्रिस्टमा भएको आशाको धीरज निरन्तर सम्झना गर्दछौ। आशाको धीरज निश्चितता भएको कारणले अब हामी दुःख कष्ट पनि सहेर हामी धैर्य गर्दै पर्खन सक्छौ। अब यहाँ दुईटा कुरा चाहिँ एउटा घटनालाई पर्खिरहेको देख्यौं, सारा सृष्टि अथवा प्रकृति जगत चाहिँ परमेश्वरको पुत्रहरूको प्रकट हुवालाई पर्खिरहेको छ एक, अर्कोतिर परमेश्वरका पुत्रहरू चाहिँ आफ्नो शरीरको छुटकारालाई उत्सुकतापूर्वक पर्खिरहेका छन्। नम्बर दुई, यी दुवै घटनाहरू सारा सृष्टि एकातिर र परमेश्वरको पुत्रहरू पर्खिरहेको कुरा, यी दुवै घटनाहरू चाहिँ केसँग सम्बन्धित छ भने ख्रीष्ट येशूको दोस्रो आगमनसँग सम्बन्धित छन्। तर अलिकति भिन्नता छ, सारा सृष्टिले पर्खिरहेको र त्यो पूरा हुने चाहिँ प्रभु येशूको आगमन भएर उहाँले हजार वर्ष राज्य स्थापना गर्नुभएपछि यस पृथ्वीमा चाहिँ श्राप हटाइनेछ र त्यसपछि अनन्तकालमा सदाको लागि। तर परमेश्वरको पुत्रहरूले पाउने महिमा चाहिँ प्रभु येशूको मण्डललाई लिन आउने आगमनको समयमा हो। भिन्नता के राख्नुपर्छ भने प्रभु येशूको दोस्रो आगमनको दुईटा चरणहरू छन्। पहिले उहाँ कुनै पनि घडी आजै हुन सक्छ प्रभु येशूले हामीलाई लिन आउनुहुनेछ र्याप्चरमा, हामीलाई हावामा माथि उठाउनुहुनेछ। त्यसपछि सात वर्षको संघर्षकाल हुनेछ भनेर बाइबलले बताउँछ र सात वर्षको संघर्षकालको अन्तमा चाहिँ प्रभु येशू यही पृथ्वीमा उहाँ शरीर हामीलाई लिएर आउनुहुनेछ, त्यसलाई दोस्रो आगमन भनौँ, र त्यसपछि हजार वर्ष राज्य स्थापना हुनेछ र सारा प्रकृति जगतले चाहिँ आराम पाउनेछ जसको लागि सारा सृष्टि पर्खिरहेको छ। त्यसले दोस्रो आगमनलाई सिङ्गो घटनाको रूपमा हेर्ने हो भने चाहिँ यी दुवै घटनाहरू चाहिँ उहाँको आगमनसँग सम्बन्धित छन्। अब रोमी आठको 26 र 27 पदमा हामी पढेपछि फेरि अर्को सुस्केरा अथवा अर्को यो जुन अय्या अथा भन्ने शब्द हामीले पढ्दै आएका थियौँ पाउँछौँ। त्यसैले यो रोमी आठ अध्यायमा चाहिँ तीनवटा व्यथाहरू, त्यसरी शब्दलाई अनुवाद गर्न सकिन्छ, त्यो एउटै ग्रिक शब्द हो, तीनवटा व्यथाहरू पाउँछौँ। रोमी आठको 22 चाहिँ सारा सृष्टिको व्यथा उल्लेख छ, किनकि हामी जान्दछौँ अहिलेसम्म पनि सारा सृष्टि एकसाथ अय्या अथा गरिरहेको र प्रसुति वेदनामा तडपिरहेको छ। र 23 पदमा चाहिँ अब सबै विश्वासीहरू पनि यो व्यथा भोगिरहेका छन् भन्ने कुरा छ 23 पद। अनि तिनीहरू मात्र होइनन् तर हामीहरू पनि जससँग आत्माको पहिलो फल छ, हामी आफै पनि धर्मपुत्र ग्रहणको अर्थात हाम्रो शरीरको छुटकाराको बाटो हेर्दै आफू भित्रभित्रै अय आत्था गर्दैछौ व्यथा। अनि अब 26 पदमा चाहिँ पवित्र आत्मा परमेश्वरको व्यथा हामी पढ्छौँ 26 पद। अनि यही प्रकारले आत्माले पनि हाम्रा कमजोरीहरूमा सहायता गर्नुहुन्छ, किनकि हामीले के प्रार्थना कसरी गर्नुपर्ने हो सो हामी जान्दैनौ, तर आत्मा आफैले बयान गर्न नसकिने व्यथा पोख्दै, त्यही ग्रिक शब्द हो स्टेनाजो, बयान गर्न नसकिने व्यथा पोख्दै हाम्रा निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। यो चाहिँ नामवाचक शब्दमा छ स्टेनाग्मोस, उता चाहिँ क्रियावाचकमा थियो स्टेनाजो। अब यो शब्द कमजोरीहरू भन्ने उल्लेख छ, कमजोरीको मतलब 26 पदमा दुर्बलताहरू, शक्तिहीन हुनु, यसले चाहिँ हामी मान्छेको क्षण भङ्गुरता शिथिलतालाई जनाइरहेको छ। याद गर्नुहोस् एउटा बलियो विश्वासी त्यो हो जसले चाहिँ आफ्नो कमजोरीलाई चाहिँ महसुस गर्दछ, आफू कमजोर छु भनेर बुझ्दछ, जसरी पावलले 2 कुरिन्थी 12:10 भनेको हामी याद गरौँ। उसले भन्छन् जब म कमजोर छु तब म बलियो हुन्छु। प्रार्थनामा समेत, प्रार्थनामा त हामी परमेश्वरमा भरोसा गर्दै आउने काम गर्दछौँ, तर त्यो गर्नलाई समेत हामीले आफ्नो कमजोरी जान्नु खाँचो छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हो म जान्दिनँ, के प्रार्थना गर्नुपर्ने हो पनि जान्दैनौँ। तर हाम्रो यो कमजोरीको बीचमा चाहिँ हामीसित एकजना ठुलो सहायक हुनुहुन्छ, स्वयं पवित्र आत्मा नै। याद गर्नुहोस् उहाँलाई चाहिँ अरू ठाउँमा शान्तिदाता भनेर पनि जनाएको छ। त्यो शब्द ग्रिकमा त्यसको अर्थ चाहिँ सँगै कसैको छेउमा आएर हुनु, अर्थात सहायक हुनु, छेउमा आउन बोलाएको व्यक्ति, एक सहायक। त्यसैले प्रार्थनामा पनि पवित्र आत्मा हाम्रा सहायक हुनुहुन्छ। हामीले भजनमा गाउने गर्छौं, येशु कस्तो प्यारो मित्र, तर हामीले यो पनि भन्न सक्छौं, पवित्र आत्मा कस्तो प्यारो मित्र। एउटा उदाहरण, अगस्टिन भन्ने एकजना विश्वासी चाहिँ युवा अवस्थामा प्रभुलाई चिनेका थिएनन् र उसको आमाले उसको निम्ति प्रार्थना गर्दै थिए। उसले यसरी प्रार्थना गर्यो, प्रभु मेरो छोरालाई इटली जानबाट रोक्नुहोस्, किनभने इटलीमा चाहिँ नराम्रो संगतमा फस्ला, रुझान बिग्रेला, र नाश होला। उसले यसरी एकदम कठिनदार प्रार्थना गर्यो, तर के भने ऊ त इटली गयो, इटली नजाओस् भन्ने प्रार्थना त नसुनेको जस्तो छ। तर कुरो चाहिँ के भने, त्यो आमाको प्रार्थनाको मूल माग चाहिँ छोराले मुक्ति पाओस् भन्ने थियो, अनि इटलीमा गएर चाहिँ विभिन्न घटनाहरू घट्यो, अनि फलस्वरूप त्यो छोराले मुक्ति पायो। त्यसैले कसरी प्रार्थना गर्नुपर्ने हो उसको आमाले जाने थियो, तर उसको खास माग चाहिँ पवित्र आत्माले जान्नुहुन्थ्यो र पवित्र आत्माले उसको खास माग चाहिँ परमेश्वर पिताका पुर्याउनु भयो, अनि त्यसको जवाफ पायो। त्यसैले पवित्र आत्मा परमेश्वरले हाम्रो यो कमजोर प्रार्थनाहरूलाई लिनुहुँदो रहेछ, हाम्रो कमजोर यो हाम्रो कच्चा प्रार्थनाहरू, हाम्रो त्रुटिपूर्ण प्रार्थनाहरूलाई लिएर के गर्नुहुन्छ, उहाँले चाहिँ तिनलाई ग्रहणयोग्य बनाउनुहुन्छ, कसरी एकदम सम्पादन गर्नुहुन्छ, जसरी एउटा सम्पादकले चाहिँ काटछाँट गर्छ। र उहाँले चाहिँ परमेश्वरको इच्छा अनुरूप हुने गरिकन त्यसलाई रूपान्तर गरिकन परमेश्वर पिता कहाँ पवित्र आत्माले पुर्याउनुहुन्छ। यसरी यहाँ पवित्र आत्मा परमेश्वर र पिता परमेश्वरको बीचमा एउटा अद्भुत संचार भइरहेको हामी यहाँ देख्दछौँ। हुन त यो हामीले बुझ्दैनौँ, तर यहाँ छ, हामी विश्वास गर्नुपर्छ, यसको लागि धन्यवादी हुनुपर्छ। हामीले कसरी प्रार्थना गर्नुपर्ने हामी जान्दैनौँ, तर पवित्र आत्माले जान्नुहुन्छ र उहाँ हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। यो सत्यता कि पवित्र आत्मा विश्वासीहरूको लागि यस्तो किसिमले यहाँ अन्तर्विन्ती गर्नुहुन्छ भन्ने कुरालाई चाहिँ थोरै मात्रामा मात्र विश्वासीहरूले चाहिँ स्थान दिएको, यसलाई मान दिएको पाइन्छ। तर यसलाई ध्यान दिनुपर्छ हामीले। यही अध्यायमा चाहिँ परमेश्वरको पुत्रले पनि विश्वासीहरूको लागि अन्तर्विन्ती गर्नुहुन्छ भन्ने कुराले हेर्न लागेको छौँ। अलि पछि जुन चाहिँ 34 पदमा छ, परमेश्वरको दाहिने हातपट्टि पनि हुनुहुन्छ ख्रिस्ट येशु, जसले हाम्रा निम्ति अन्तर्विन्ती पनि गर्नुहुन्छ भनेको छ। तर यो रोमी 8 26 पदमा चाहिँ दोस्रो व्यक्ति पनि उल्लेख छ, जसले हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ, अर्थात् पवित्र आत्मा पनि। त्यसले त्यहाँ दुईजना हुनुहुन्छ जसले हाम्रो निम्ति पितासित अन्तर्विन्ती गर्नुहुन्छ, दुवैले हाम्रो निम्ति प्रार्थना गर्नुहुन्छ, तर बेग्लै बेग्लै तरिकामा, फरक तरिकामा। दुवैले परमेश्वर पितासित हाम्रो निम्ति विन्ती गर्नुहुन्छ र दुवैको सेवा चाहिँ हाम्रो निम्ति अपरिहार्य छ। अब यो 26 पदमा चाहिँ पवित्र आत्माले जुन व्यथा पोख्दै, बयान गर्न नसकिने व्यथा पोख्दै हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ भन्ने कुरालाई चाहिँ कति क्यारिजमेटिकहरूले चाहिँ यो चाहिँ अन्य भाषाको कुरा गरेको हो भनेर भनेको पाइन्छ। तर त्यो हुन सक्दैन भन्ने चारवटा कुराहरू म बाँड्न लागिरहेछु। एक त पावलले अन्य भाषाको कुरा केवल एउटै पत्रमा मात्र उल्लेख गरेका छन्, त्यो पहिलो कोरिन्थीको पत्र हो, अनि त्यहाँ पनि त्यहाँ अन्य भाषाको दुरुपयोग भएकोले सच्याउनको लागि उनले त्यो लेखेका छन्। तर यहाँ अन्य भाषाको यो कुरा गरेको होइन भन्ने किन देखिन्छ भने, पहिलो कुरा, यहाँ चाहिँ पवित्र आत्माले यो व्यथा पोख्दै हुनुहुन्छ, विश्वासीले होइन। दोस्रो कुरा, यदि अन्य भाषा यो व्यथा पोख्ने काम हो भने यसको मतलब त के हुन्थ्यो भने, अन्य भाषा त उच्चारण गरिन सकिने कुरा भएकोले यो व्यथा पनि उच्चारण गरिन सकिने भन्नु पर्थ्यो। तर यहाँ त बयान गर्न नसकिने व्यथा भनेको छ, अनि यो शब्द बयान गर्न नसकिने चाहिँ उच्चारण गर्न नसकिने भन्ने ग्रिक शब्द हो। तेस्रो कुरा, अन्य भाषा त मान्छेहरूले सुन्न सक्थे बुझ्न नसके पनि अनुवादक बिना, तर यहाँ चाहिँ पवित्र आत्माको व्यथा पुखाई चाहिँ परमेश्वर पिताले सुन्नुहुने भन्ने कुरा छ, मान्छेहरूले होइन। चौथो कुरा, अन्य भाषाहरू चाहिँ विशेष दानहरू थिए जो पवित्र आत्माले कोही कोही विश्वासीलाई मात्र दिनुहुन्थ्यो, सबैलाई होइन, सबैलाई दिँदैनथ्यो भन्ने कुरा चाहिँ पहिलो कुरा 12:29-30 पदमा पढ्न सक्नुहुन्छ। तर यो पवित्र आत्माले व्यथा पोख्दै अन्तर्विन्ती गर्ने काम चाहिँ सबै विश्वासीहरूको निम्ति हो, कोहीको निम्ति मात्र नभएर। अब हामी रोमी 8:28 पदमा आइपुगेका छौं, जहाँ चाहिँ एउटा सुन्दर तुलना भर्खर हामीले पढेको कुरासँग गरिएको देख्छौ। 28 पदमा यसरी लेखेको छ, अनि हामी जान्दछौ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन्, उनीहरूका निम्ति जो उहाँकै मनसाय अनुसार बोलाइएका छन्। सुरुमै यहाँ लेखेको छ अनि हामी जान्दछौ। एकातिर हामीले 27 पदमा 26 पदमा पढेका थियौं, हामीले के प्रार्थना गर्नुपर्ने, कसरी प्रार्थना गर्नुपर्ने त्यो जान्दैनौ भनेर, तर यहाँ 28 पदमा तर हामी यो जान्दछौ भन्दैछ। कसरी प्रार्थना गर्नुहुने गर्नुपर्ने हामी जान्दैनौ, तर हाम्रो परमेश्वर यस्तो हुनुहुन्छ जसले के गर्दै हुनुहुन्छ सो जान्नुहुन्छ, र उहाँले सबै कुरा आफ्नो महिमाको निम्ति र आफ्नो जनहरूको भलाइको निम्ति गर्नुहुन्छ भन्ने कुरा चाहिँ हामी जान्दछौँ र यसमा ढुक्क छौँ। परमेश्वरलाई प्रेम गर्ने व्यक्ति साँचो विश्वासीका निम्ति यो रोमी 8:28 पद चाहिँ हुनसक्छ बाइबलकै थुप्रै सान्त्वनादायक पदहरू मध्येमा यो सबैभन्दा उत्कृष्ट पद हुनुपर्छ। किन यो पद हामीलाई सान्त्वनादायी छ, किन हामीलाई यसले सान्त्वना दिन्छ, किनभने यस पदमा चाहिँ परमेश्वरको विशेष एउटा गुणलाई चाहिँ विशेष केन्द्रमा राखिएको छ, त्यो के भने परमेश्वरको सार्वभौमिकता। परमेश्वर सार्वभौम हुनुहुन्छ, यसको मतलब सबै कुराहरू माथि उहाँको नियन्त्रण छ, सार्वभौम हुनुहुन्छ उहाँ, सबै घटना, सबै परिस्थिति, सबै परीक्षा, सबै भइरहेका कुराहरू इत्यादि सबै मिलेर भलाइ नै उत्पन्न गर्दछन् भने यसले यो देखाउँछ कि सबै कुराहरूमाथि भन्दा माथि चाहिँ परमेश्वर हुनुहुन्छ, हुनै पर्छ, र सबै कुराहरू चाहिँ उहाँको नियन्त्रण मुनि हुनै पर्छ। तर यो चाहिँ कुनै एउटा डरपोक खाले एउटा अन्धविश्वास जे हुन्छ हुन्छ भन्ने खालको होइन, जे लेखेछ लेखेछ भन्ने खालको अन्धविश्वास नभएर यो चाहिँ के तथ्य हो भने कि एक सार्वभौम बुद्धिमानी न्यायी सर्वप्रेमी परमेश्वर हुनुहुन्छ जसको चाहिँ सबै थोकहरूमाथि उहाँको अचम्मको नियन्त्रण छ। यो परमेश्वरको सार्वभौम गुणलाई दर्शाउने एक दुईटा पदहरू हेरौँ। एफसी एकको एघारमा लेखिएको छ, जसले सबै कुराहरू आफ्नै इच्छाको सल्लाह मुताबिक गर्नुहुन्छ, उहाँको संकल्प अनुसार पहिले ठहराएको हुनाले हामीले उहाँमा पैतृक सम्पत्ति पनि पाएका छौं। यो पहिलो भाग विशेष गरी, जसले परमेश्वरले सबै कुराहरू आफ्नै इच्छाको सल्लाह मुताबिक गर्नुहुन्छ, सबै कुरामाथि उहाँको आफ्नै इच्छा मुताबिक गर्नुहुन्छ भनेछ। एफसी 5:20 पनि हेरौँ, हाम्रा प्रभु येशू ख्रीष्टको नाममा परमेश्वर र पितालाई कतिवटा कुराहरूको निम्ति धन्यवाद चढाओ भनेछ, यहाँ भनेछ सबै कुराहरूको निम्ति धन्यवाद चढाओ, सधैँभरि धन्यवाद चढाओ। अब यसको मतलब परमेश्वरको नियन्त्रण सबै कुराहरूमाथि भएकोले सबै कुराहरूको निम्ति धन्यवाद चढाओ भन्ने हुनैपर्छ यहाँ, यदि उहाँको नियन्त्रण सबै कुराहरूमाथि नभएको भए हामी धन्यवाद चढाउन सक्दैनथ्यौं ती कुराहरूको निम्ति जसमाथि उहाँको नियन्त्रण छैन। यसैले परमेश्वरले सबै कुराहरूलाई नियन्त्रण गरेर आफ्नो महिमाको लागि र आफ्नो विश्वासी जनहरूको भलाइको निम्ति काममा लाउँदै हुनुहुन्छ भन्ने कुरा यसमा पनि देखिन्छ। अब यहाँ एक दुईवटा कुराहरू हेरौँ। एक चाहिँ के भने रोमी 8:28 लेखिएको कुरा चाहिँ एउटा तथ्य हो, सबै कुराहरू मिलेर परमेश्वरलाई प्रेम गर्नेहरूको निम्ति भलाइ उत्पन्न गर्दछन्। यो एउटा तथ्य हो जुन कुरा हामीले जान्नुपर्छ, जुन कुरामा हामी अडिग भएर विश्वास गर्नुपर्छ। तर यो सत्यता चाहिँ सबैले दावी गर्न मिल्दैन भन्ने कुरा हामीले पहिलो बुदामा बुझौं। यो चाहिँ केवल तिनीहरूका लागि मात्र हो जो यहाँ भनेको छ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति भनेको छ। परमेश्वरलाई प्रेम गर्नेहरू भनेको चाहिँ साँचो विश्वासीहरूलाई जनाइरहेको छ। यही कुरा चाहिँ पहिलो कुरा 2:9 पनि पाउँछौ। तर जसरी लेखिएको छ, आँखाले नदेखेका, कानले नसुनेका र मानिसको चित्तमा पनि नपसेका कुराहरू परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ। विश्वासी साँचो विश्वासीहरूलाई परमेश्वरलाई प्रेम गर्नेहरू भनेर बयान गरेको छ। 8:13 पनि हेरौँ, माफ गर्नुहोस्, 8:3 तर कसैले परमेश्वरलाई प्रेम गर्छ भने ऊ उहाँद्वारा चिनिएको छ। अनि पहिलो योहन्ना 4:19 हामी उहाँलाई प्रेम गर्दछौ किनभने उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो। त्यसैले पावलले यहाँ दुई खालको विश्वासीहरूको कुरा गर्न खोजेको होइन, यस्ता खालको विश्वासीहरू एक जो चाहिँ परमेश्वरलाई प्रेम गर्नेहरू र अर्को खालको विश्वासीहरू दुई जो चाहिँ परमेश्वरलाई प्रेम नगर्नेहरू, त्यस्तो हुन सक्दैन। हुन त हो यस एउटा कुरा कि कोही विश्वासीहरूले अरू विश्वासीले भन्दा परमेश्वरलाई बढी प्रेम गर्दछन्, त्यो साँचो हो। तर यो पनि साँचो हो कि एक अर्थमा सबै विश्वासीहरूले ख्रिस्टलाई प्रेम गर्दछन्। ख्रिस्टप्रतिको प्रेम कहाँ प्रकट हुन्छ? उहाँको वचन पालनबाट प्रकट हुन्छ। उहाँका आज्ञा पालन गर्नु उहाँलाई प्रेम गर्नु हो भन्ने कुरा योहन्ना 14:1 उल्लेख छ। योहन्ना 14:21-24 पदहरू पढौं। जससँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्दछ उही मलाई प्रेम गर्ने हो, अनि जसले मलाई प्रेम गर्दछ ऊ मेरा पिताद्वारा प्रेम गरिनेछ अनि म उसलाई प्रेम गर्नेछु र आफैलाई उसका प्रकट गर्नेछु। यहुदाले जो इस्करियोती होइन उहाँलाई भने, प्रभु के भएको छ र तपाईँले आफैलाई हामी कहाँ प्रकट गर्नुहुनेछ तर संसार कहाँ होइन? यीशुले जवाब दिएर तिनलाई भन्नुभयो, कसैले मलाई प्रेम गर्छ भने उसले मेरा वचनहरू पालन गर्नेछ अनि मेरा पिताले उसलाई प्रेम गर्नुहुनेछ अनि हामी उसका आउनेछौँ र हाम्रो वासस्थान उसँग बनाउनेछौँ। परमेश्वरको सन्तान भएको हुनाले हाम्रो जीवनमा आज्ञा पालनको चरित्र हुनुपर्छ। पहिलो पत्रुस 1:14 त्यो छ, आज्ञाकारी सन्तानहरू झैं भनेको छ। हामी आज्ञा पालन किन गर्छौं? किनकि स्वर्गमा बस्नु नि हाम्रा पितालाई प्रेम गर्छ, त्यति पनि नगरी बस्न हामी कसरी सक्छौं र? उहाँको आज्ञा पालन नमान्नेहरू चाहिँ र तर प्रभुलाई चाहिँ म चिन्छु भन्नेहरू चाहिँ वास्तवमा झुटा हुन् भनेर पहिले योहन्ना 2:3-5 लेखिएको छ। पहिले योहन्ना 2:3-5 अनि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ भने यसैबाट हामी उहाँलाई चिन्दा रहेछौँ भने हामी थाहा पाउँछौँ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू चाहिँ पालन गर्दैन त्यो झुठ हो र त्यसमा सत्य छैन। तर जसले उहाँको वचन पालन गर्छ साँच्चै उसैमा परमेश्वरको प्रेम सिद्ध भएको छ, यसैबाट हामी उहाँमा रहेछौँ भने थाहा पाउँछौँ। अर्को कुरा, है एउटा त हेरिसक्यौं, यो सबैले दावी गर्न मिल्दैन, यो रोमी 8:28 तथ्य। अर्को कुरा चाहिँ परमेश्वरलाई प्रेम गर्नेहरू भनेको चाहिँ दुई खालको विश्वासीको वर्गमा विभाजित गरिएको र परमेश्वरलाई प्रेम गर्नेहरू खालको विश्वासीहरू मात्र भनेको होइन तर सबै साँचो विश्वासीको कुरा गरेको हो भन्ने कुरा। अनि यसैको अन्तर्गत चाहिँ यो पनि बुझौं कि उहाँलाई प्रेम नगर्नेहरू चाहिँ मुक्ति पाएका हुँदैन, उनीहरू परमेश्वरको श्राप मुनि छन् भन्ने कुरा पहिलो कुरान्ती 16:22 उल्लेख छ। पहिलो कुरान्ती 16:22 यदि कुनै मानिसले प्रभु येशू ख्रीष्टलाई प्रेम गर्दैन भने त्यो श्रापित होस् भनेको छ, मुक्ति नपाएको व्यक्ति हो। अब कसैले भन्छ म ख्रीष्टलाई प्रेम गर्दिन तर म चाहिँ विश्वासी हुँ भनेर उसले कसरी दावी गर्न सक्छ र, त्यो असम्भव। अर्कोतिर त्यहाँ कतिजना हुन्छन् जसले आफूलाई म परमेश्वरलाई प्रेम गर्छु भन्छन् तर उनीहरूको वास्तविक जीवनमा चाहिँ त्यो देखिँदैन, उनीहरूको क्रियाकलापहरूले चाहिँ उनीहरूले खास उहाँलाई प्रेम गर्दैनन् भन्ने कुरा प्रमाणित गरिरहेको हुन्छ, जस्तै कि पहिले हुन्न 4:20 पढौं। यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई चाहिँ घृणा गर्छ भने त्यो झुट हो, किनकि जसले आफूले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन त्यसले परमेश्वरलाई कसरी प्रेम गर्न सक्छ जसलाई त्यसले देखेकी छैन। त्यसैले रोमी 8:28 पावलले ख्रिस्टियनहरूको कुनै विशेष वर्गको कुरा गरिरहेका छैनन् जोहरू परमेश्वरलाई प्रेम गर्छन्, तर साँचो विश्वासीहरू कुरा गर्दैछन्। परमेश्वरलाई प्रेम गर्नेहरूलाई चाहिँ कसरी पनि बयान गरेको छ भने त्यो 28 बोलाइएकाहरू पनि भनेको छ। अनि बोलाइएकाहरू चाहिँ कसरी पनि बयान गरेको छन्, उनीहरू चाहिँ पहिले नै परमेश्वरले जान्नुभएकाहरू पनि भनेको छ 29 र पहिले नै ठहराइएकाहरू पनि भनेको छ त्यही पदमा, र महिमा दिएकाहरू माफ गर्नु धर्मी ठहराइएकाहरू पनि भनेको छ र महिमा दिएकाहरू पनि भनेर चाहिँ भनेको छ त्यस पदमा। त्यसैले यी सब तथ्यहरू चाहिँ एक साँचो विश्वासीको सवालमा साँचो भएका कुराहरू हुन्। कोही कोही विश्वासीहरू चाहिँ पहिले परमेश्वरले नजान्नु भएको, पहिले नठहराएको, नबोलाइएको, धर्मी नठरिएको, महिमा नदिएको हुन त असम्भव कुरा हो। अनि तेस्रो कुरा, यस पदले चाहिँ के पनि भनिरहेको कुरालाई याद गरौँ भने, अनि हामी जान्दछौँ परमेश्वरलाई प्रेम गर्नको निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन्। हेर्नुहोस् यहाँ सबै कुरा नै भलाइ हुन्छन् भनिएको छैन, यसलाई पज गरौँ। रोमी 8:28 सबै कुरा भलाइ हुन् भनिरहेको छैन तर सबै कुरा मिलेर भलाइ उत्पन्न गर्छन् भनेर बताउँछ। जस्तै कि एउटा केक बनाउनु पर्दाखेरि त्यहाँ पिठो लिनुपर्छ, त्यहाँ काँचो अन्डा लिनुपर्छ, त्यहाँ बटर लिनुपर्छ, विभिन्न चिज लिएर चाहिँ त्यो काँचो चिजहरूलाई यसरी फेटिन्छ। अब त्यही कच्चा पदार्थहरूलाई नै खाँदा मिठो हुँदैन, तर त्यो कच्चा पदार्थलाई एक ठाउँमा लिएर त्यसलाई मिलाएर सब कुरालाई एक ठाउँमा जब मिलाइन्छन् र पकाइन्छ तब चाहिँ त्यो मिठो केक बन्छ। त्यस्तै गरी परमेश्वरले जीवनका सबै कुराहरू तिता मिठा कुराहरू लिएर चाहिँ भलाइ उत्पन्न गर्नुहुन्छ भन्ने कुरा चाहिँ यो पदले बताउँदैछ। रोमी 8:28 सत्यता यति महत्वपूर्ण छ कि परमेश्वरले उत्पत्तिको पुस्तकै 9 अध्याय यो कुरालाई दर्शाउन प्रयोग गर्नुभएको छ। त्यो चाहिँ युसुफको जीवनलाई लिएर हो। युसुफको जीवनमा चाहिँ कति धेरै नराम्रा र तिता घटनाहरू घटे। उनका दाजुहरूले उनलाई घृणा गरे, मार्न खोजे, दासत्वमा बेचे इत्यादि। पछिबाट युसुफ मिश्रमा एउटा दुष्ट स्त्रीको झुटो आरोपमा परे, जेलमा राखिए। तर परमेश्वरलाई प्रेम गर्ने यी मानिस युसुफका लागि परमेश्वरको एउटा असल योजना र उद्देश्य थियो। त्यो कुरा युसुफको बुवा याकुबले बुझेनन्। उनले एक समय के भने भने उत्पत्ति 42:26 यी सब कुराहरू मेरो विरोधमा छन् भनेर भने। तर युसुफ आफैले चाहिँ बुझेका थिए उत्पत्ति 50:20 र उत्पत्ति 45:5-7 उनले के भने भने परमेश्वरले मलाई यहाँ पठाउनु भएको मिश्रमा, तिमीहरूले खराब तपाईँले खराब सोचेर मलाई बेच्नु भयो, तर परमेश्वरले मलाई पठाउनु भएको यो देशमा परमेश्वरको एउटा योजना थियो भनेर उत्पत्ति 50:20 उनले भन्छन्। उत्पत्ति 50:20 तर तिमीहरूले चाहिँ मेरो विरोधमा खराबी गर्ने विचार गर्यो, तर यसैमा परमेश्वरले भलाइ गर्ने विचार गर्नुभयो, आज भइरहेको कुरा पूरा गर्नलाई, अर्थात धेरै मानिसहरूको प्राण बचाउनलाई। युसुफलाई पर्न गएका भयंकर नराम्रा घटनाहरू वास्तवमा इजरायलका सन्तानलाई अनिकाल र मृत्युबाट बचाउने माध्यमको रूपमा परमेश्वरले प्रयोग गरिरहनु भएको थियो। अझ सायद रोमी 8:28 सबभन्दा महान उदाहरण चाहिँ प्रभु येशु ख्रिस्टकै जीवन हुनुपर्छ। निर्दोष प्रभु येशुलाई धेरै अप्रिय घटनाहरू घटे। एकजनाले इन्कार गर्यो, एकजनाले धोका दियो, उहाँलाई झुटो आरोप लगायो, गलत तरिकाले न्याय गरियो, निर्दोष भएर पनि दोषी ठहराइयो, कोरा लगाइयो, पिटियो, गिल्ला गरियो, थुकियो, अन्तमा क्रुसमा उहाँ टाँगिनु भयो। तर यसबाट यसो हेर्दाखेरि के भलाइ आउला र भन्ने घटनाबाट उहाँले सबैभन्दा ठूलो भलाइ ल्याउनुभयो। त्यो चाहिँ सारा मानव जातिको लागि मुक्तिको प्रबन्ध गर्नुभयो र विश्वास गर्नेहरूले चाहिँ वास्तवै मुक्ति पाउने भए। मानिसले गरेको सबभन्दा पापमय काम समेत परमेश्वरको योजना र मनसायमा चाहिँ थियो र उहाँले त्यो पूरा गरिदिनुहुन्थ्यो। यी कुराहरू चाहिँ रोमी विभिन्न खण्डहरूमा देखिन्छ। प्रेरित 2:23 पल्टाउँ। उहाँलाई नै जो परमेश्वरको ठहराइएको योजना र पूर्व ज्ञान अनुसार सुम्पिनु भएको थियो तपाईँहरूले लानुभयो, पत्रुसले भन्छन् यहुदीहरूलाई, अधर्मी हातहरूद्वारा क्रुसमा टाँग्नुभयो र मार्नुभयो। साथै प्रेरित 4:26-28 भने अनि यो सुनेर तिनीहरूले एकै मनको भएर परमेश्वरतर्फ आफ्नो स्वर उचालेर भने, हे प्रभु तपाईँ परमेश्वर हुनुहुन्छ, तपाईँले स्वर्ग पृथ्वी समुद्र र तिनीहरू भएका सबै थोकहरू बनाउनु भयो, तपाईँले आफ्ना सेवक दाऊदको मुखद्वारा भन्नुभएको छ, किन अन्य जातिहरू झोकले रन्किन्छन् र मानिसहरू व्यर्थ कुराहरूको कल्पना गर्छन्। प्रभुको विरोधमा र उहाँका ख्रिष्टको विरोधमा पृथ्वीको राजहरू खड़ा हुन्छन् र शासकहरू एकसाथ भेला हुन्छन्, किनकि साँच्ची नै तपाईँकै पवित्र पुत्र येशूको विरोधमा जसलाई तपाईँले अभिषेक गर्नुभएको छ दुवै हेरोद र पोन्तियस पिलातस अन्य जातिहरू र इजरायलका जनतासँग भेला भए, ती सबै कुरा गर्नलाई, अब सुन्नुहोस्, जुन कुरा चाहिँ हुनुपर्छ भनी तपाईँले के अरे तपाईँको हात र तपाईँको इच्छाले पहिलेबाट ठहराएका थिए। र लुका 22:22 पनि हामीले पढ्नुपर्छ यस सन्दर्भमा तुलना गर्दै। लुका 22:22 लेखिएको छ, अनि साँच्चै मानिसका पुत्र त ठहराए अनुसार जान्छन् नै, तर हाय त्यस मान्छेलाई जसद्वारा उनी पक्राइँदछन् भनेर प्रभु येशूले भन्नुभयो। याद गर्नुहोस् यी पदहरूमा कति संवेदनशील पूर्वक यहाँ प्रस्तुत गरेको छ दुईटा कुरालाई, एकातिर मान्छेको जिम्मेवारी र अर्कोतिर परमेश्वरको सार्वभौमिकता। मानिसहरूले आफ्ना दुष्ट कामहरू पूरा गरे र उनीहरू आफ्ना कामको निम्ति पूरै जिम्मेवार छन्, तर अर्कोतिर परमेश्वरले उनीहरूले गरेको कामलाई लिनुभए, त्यसलाई मान्छेको मुक्तिको निम्ति उहाँले आफ्नो योजना पूरा गर्नुभयो। कति अच्छा। रुमी 8:28 को यो सत्यता मा चाहिँ त्यसैले हामीले देख्छौँ कि परमेश्वरलाई प्रेम गर्नेहरू अर्थात् साँचो विश्वासीहरूका निम्ति सबै कुरा मिलेर भलाइ उत्पन्न गर्दछन्। परमेश्वरको सार्वभौम गुण अर्थात् उहाँले सबै थोकमा नियन्त्रण गर्नुहुन्छ भन्ने तथ्यको कारणले एउटा विश्वासी एकदम ढुक्क र निश्चित भई अगाडि बढ्न सक्छ आफ्नो जीवनमा। अनेकौं उसले हेर्दाखेरि अप्रिय र विपरीत किसिमको घटनाहरू भइरहँदा पनि किनभने परमेश्वरले आफ्नो एउटा योजना अगाडि बढाउँदै गर्नुभएको छ भन्ने उसलाई थाहा छ। परमेश्वरको योजना त्यहाँ छ भन्ने कुरा चाहिँ यहाँ 28 पदको एउटा शब्द छ, सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन् उनीहरूका निम्ति जो उहाँकै मनसाय अनुसार बोलाइएका छन्। यो मनसाय भन्ने शब्द परमेश्वरको त्यहाँ उद्देश्य छ, एउटा भन्न सक्छौँ ग्रान्ड डिजाइन छ। जसरी नेपालको एउटा पूर्व प्रधानमन्त्रीले यो शब्दको प्रयोग गर्थे, एउटा ग्रान्ड डिजाइन, एउटा योजना छ परमेश्वरको। अनि हुन त यस पछिका पदहरू पछि अध्ययन गर्नेछौँ मा त्यो ग्रान्ड डिजाइन के हो भनेर हामी हेर्दछौँ। तर परमेश्वरको उद्देश्य एउटा योजना छ र त्यो योजना विफल हुन सक्दैन कुनै हालतले पनि। यो अचूक योजना छ, यो फेलै खाँदैन भन्ने कुरालाई देखाउने केही पदहरू हेरेर यो क्लासलाई अन्त गर्नेछौँ। जस्तो कि रोमी 9:11 किनकि नानीहरू नजन्मिकनै कुनै भलो र खराब नगरिकनै परमेश्वरको मनसाय चाहिँ चुनाव अनुसार स्थिर रहोस्, कामहरूबाट होइन तर बोलाउनु हुनेबाट। परमेश्वरको मनसाय एकदम स्थिर छ भनेको छ यसैया 14:27 पनि। यसैया 14:27 किनकि सेनाहरूका परमप्रभुले योजना गर्नुभएको छ, योजना गर्नुभएको हो र कसले यसलाई रद्द गर्ला, उहाँको हात फैलाइएको छ र कसले त्यसलाई फर्काउला। कोही पनि छैन, उहाँ सार्वभौम हुनुहुन्छ। यसैया 46:10-11 पनि परमप्रभु भन्नुहुन्छ, म अन्तको कुरा सुरुदेखि नै र अहिलेसम्म पूरा नभएको कुरा प्राचीन कालदेखि नै यसो भन्दै बताउँछु, मेरो योजना स्थिर रहनेछ अनि म मेरो सारा शुभेच्छा पूरा गर्नेछु। म पूर्वबाट एउटा हिंस्रक पंक्षीलाई टाढो देशबाट मेरो युक्ति पूरा गर्ने त्यस मानिसलाई बोलाउँछु, मैले भनेको छु म त्यो पूरा गर्ने पनि छु, मैले योजना बनाएको छु म त्यो गर्ने पनि छु। परमेश्वरको एउटा ठुलो योजनाको भाग हो हरेक घटना। यहाँ इजरायललाई चाहिँ आफ्नो देशमा फेरि पुनर्स्थापित गर्नलाई चाहिँ एउटा पूर्वबाट एउटा राजा कोरेस हालको इरानको राजालाई चाहिँ म खडा गर्नेछु र उसले चाहिँ मेरो योजना पूरा गर्नेछ। मलाई चिन्ने नचिन्ने एउटा व्यक्ति उसलाई म प्रयोग गर्नेछु, त्यो पूरा हुने नै छ, म त्यो गर्नेछु, मेरो योजना मेरो मनसाय सफल हुनेछ। यी पदहरूबाट हामी के देख्दछौँ भने परमेश्वरको योजना कहिले असफल पार्न सकिन्न, कसैले सक्दैन। त्यसैले परमेश्वरलाई प्रेम गर्नेहरूको निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन् उनीहरूको निम्ति जो उहाँकै मनसाय अनुसार योजना अनुसार बोलाइएका छन् अनि त्यो योजना पूरा हुनेछ। त्यो योजना के हो भन्ने कुरा चाहिँ अब यसपछिको क्लासहरूमा अध्ययन गरेर सुरु गर्नेछौँ। धन्यवाद।